آپ हुक्म देंगे शराब को। चुनाचे 30 दिन मोमिन ने रोजे रखकर इस इम्तहान को भी कामयाबी से पूरा कर दिया। तो ए पेपर माली इम्तहान, बी पेपर जानी इम्तहान, अब दोनों पेपरों में कामयाब। तो दस्तूर है कि फिर खुशी होती है जब रिजल्ट अनाउंस करते हैं। अल्लाह ताला ने रमजान से अगला दिन ईद का दिन बना दिया। ये ईद का दिन मोमिन अल्लाह का मेहमान होता है। अल्लाह ताला की तरफ से यूं समझें कि रमजान की बड़ी इफ्तार पार्टी होती है, इसलिए ईद के दिन रोजा रखना हराम, क्योंकि अल्लाह का मेहमान हो। और अल्लाह ताला इतने खुश होते हैं कि जब मोमिन ईद की नमाज के लिए हाजिर होता है तो फरिश्तों से पूछते हैं, मेरे बंदे क्या चाहते हैं? वो कहते हैं कि नहीं, रोजे रखे, तरावी पढ़ी, रातों को जागे, तुझसे अपने गुनाहों की मगफिरत मांगते हैं। इरशाद होते हैं, इनको खुशखबरी सुना दो, कुमो मगफूर अल्लाह को, खड़े हो जाओ, बख्शे बख्शा, हमने तुम्हारे गुनाहों को तुम्हारी नेकियों में तब्दील कर दिया। कसम उठाकर फरमाते हैं, पर इज्जती व जलाल, मुझे अपनी इज्जत की कसम, अपने जलाल की कसम, अगर तुम मेरी बात मानते रहोगे, ला उफ़ज़ीकुम वला उफ़ज़िहकुम बैन अस्हाबी, मैं तुम्हें कभी भी काफरों और फासिकों के सामने ज़लील और रुसवा नहीं होने दूंगा। अब रिजल्ट अनाउंस हो गया, अल्लाह ताला अपने बंदे से राजी हैं और खुश हैं। तो आम तौर पर देखा कि फिर घर बुलाया जाता है इनाम देने के लिए, लोगों को प्राइज देने के लिए प्रेसिडेंट हाउस बुलाया जाता है, मुल्क की सतह का इनाम होता है, ये आलमी सतह का इनाम था। अल्लाह ने सारी दुनिया के मुसलमानों को अपने घर कॉल कर लिया, और मेरे बंदों, मेरे चाहने वालों, तुमने अपनी मोहब्बतों के जज्बे को बिल्कुल सच साबित कर दिखाया, अब आओ मेरी तजल्लियात देखो, मेरा घर देखो, बरकतें देखो, रहमतें देखो, और इनाम लेकर अपनी झोलियों में तुम घर को वापस लाओ। मैं तुम्हें ऐसा ढोलूंगा राजा का यौमिन वलदत, जैसे तुम मां के पेट से पैदा हुए थे, उस दिन गुनाहों से पाक थे, ऐसे पाक करके मैं तुम्हें वापस घर में लौटा दूं। एक दूसरा अंदाज, मोहब्बत का ताल्लुक ऐसा है कि जी चाहता है कि महबूब के घर के चक्कर लगाए जाएं, उसकी गली में बार बार आने जाने को जी चाहता है। अल्लाह ताला ने इसके लिए 5 वक्त की नमाज बना दी। अजान की आवाज सुनो, वुज़ू करके दौड़ो मस्जिद की तरफ, फिर अल्लाह का मिस्ताक बन जाओ, सब कारोबार छोड़ दो, घर बार छोड़ दो। आशा सिद्दीक रज़ियल्लाहु ताला फरमाती हैं कि नबी इस्लाम जब अजान की आवाज सुनते थे, ऐसे हो जाते थे जैसे हमें पहचानते ही नहीं। मैं सामने आई, पूछा मन अंती कौन है, मैंने कहा आयशा। कौन आयशा? आयशा कौन? बिन अबू बकर। अबू बकर कौन है? मैं समझ गई, इस वक्त अल्लाह की मोहब्बत ने ऐसा गलबा किया, अब किसी की तरफ ध्यान नहीं जाएगा। अल्लाह के हबीब फरमाते थे, या बिलाल, बिलाल मेरी आंखों को ठंडक पहुंचा, अजान दे। इसलिए नमाज आंखों की ठंडक है, अल्लाह से मुलाकात 5 वक्त के लिए। कई मतलब ऐसा भी होता है कि इंसान मोहब्बत में खाना पीना छोड़ देता है, कहते हैं जी कि मैं तो कुछ नहीं खाऊंगा जब तक महबूब राजी नहीं हो जाएगा। घरों में देखा खाविंद जरा खफा हो, डांट दे, भी खाना छोड़ देते कि जब तक मानेंगे नहीं, खुश नहीं हो जाएंगे, मैं नहीं खाऊंगा। ये महबूब को मनाने का एक तरीका होता है। مومن نے رمضان مبارک میں کھانا پینا بھی چھوڑ دیا. اللہ تیری رضا چاہتے ہیں اس کے بدلے میں, اس بھوک اور پیاس کے بدلے میں بس آپ راضی ہو جائیں. یہ نشانی بھی پوری ہو گئی. محبوب پہ مال اٹھانے کو جی چاہتا ہے, مومن نے زکات ادا کی, یہ نشانی بھی پوری ہو گئی. پھر محبوب کی خاطر راتوں کو جاگ رہا ہے, یہ معمول ہوتا ہے. عشاء کو نیند نہیں آتی تھی. یہاں بھی جو اللہ کے چاہنے والے تھے, تتجافا جنوب یدعون ربهم خوفا وطمعا مما رزقناهم ينفقون, یہ بھی راتوں کو جاگتے ہیں. کانوا قلیلا من الليل ما يهجعون وبالاسحار هم يستغفرون, راتوں کو جاگتے ہیں. مجھ کو نہ اپنا ہوش نہ دنیا کا ہوش ہے, بیٹھا ہوں مست ہو کے تمہارے جمال میں, تاروں سے پوچھ لو میری اولاد زندگی, راتوں کو جاگتا ہوں تمہارے خیال. مومن کو راتوں کو نیند نہیں آتی. امام نانی رحمۃ اللہ فرماتے تھے, اللہ دن اچھا نہیں لگتا مگر تجھ سے راز و نیاز کے ساتھ, دن اچھا نہیں لگتا مگر تیری یاد کے ساتھ, رات اچھی نہیں لگتی مگر تجھ سے راز و نیاز کے ساتھ. راتیں گزار اللہ کے حضور سجدے تلاوت. مومن نے تہجد پڑھ کے, رمضان مبارک میں تراویح کی نماز ادا کر کے, یہ نشانی بھی پوری کر لی راتوں کو جا کر. اور کئی دفعہ ایسے ہوتا ہے کہ بندہ دہلیز پکڑ کے بیٹھ جاتا ہے, قدموں میں بیٹھ جاتا ہے, کہتے ہیں جب تک آپ مانیں گے نہیں میں یہاں سے نہیں اٹھوں گا. مومن نے رمضان کا اعتکاف کر لیا, یہ نشانی بھی پوری کر دی. اللہ گھر بار جی بچے سب کو چھوڑ کے آ گیا ہوں, جب تک مناؤں گا نہیں اٹھوں گا نہیں یہاں سے. سبحان اللہ, معتکف نے یہ علامت بھی پوری کر دی. جب سب علامتیں پوری ہو گئی تو محبوب تو خوش ہوتا ہے نا, پھر اپنے گھر بلاتا ہے. اللہ رب العزت نے بھی اپنے بندوں کو کہا کہ آؤ میرے گھر. چنانچہ عید سے اگلے دن اگر کوئی آدمی حج کا احرام باندھنا چاہے تو وہ باندھ سکتا ہے. ہمارے حضرت خواجہ عبد المالک صدیقی رحمۃ اللہ علیہ نے ایک مرتبہ شوال کی 2 تاریخ کو حج کا احرام باندھا اور حج کران کی نیت فرمائی. اللہ, گرمی کے اس موسم میں جب بجلی نہیں تھی, پنکھے نہیں تھے, ٹھنڈے پانی نہیں تھے, پتہ نہیں انہوں نے یہ 2.25 مہینے کیسے ان پابندیوں کو نبھایا ہوگا. اللہ, اللہ کی محبت. چنانچہ فرمایا آؤ میرے گھر کی طرف. اب یہ بھی ممکن تھا کہ عید سے اگلا دن حج کا بنا دیتے, مگر نہیں, کیونکہ ساری دنیا کے مسلمانوں نے اکٹھا ہونا تھا, آنے کے لیے وقت لگتا تھا. کوئی ہوائی جہاز کے ذریعے سے آ رہا ہے. پہلے زمانے میں پیدل چل کے آتے تھے, سواریوں کے آتے تھے. یا تین بالکل لکھ جن عمیر, تو وقت درکار تھا. یہ درمیان کا جو 1-2 مہینے کا عرصہ ہے یہ عام درخت کے لیے پہنچو. چنانچہ ہمارے اکابر رمضان سے پہلے پہلی سفر شروع کرتے تھے اور پورا رمضان بسا اوقات ان کو سمندر میں گزرتا تھا, تب جا کے جدہ پہنچتے تھے. آج تو سفر کی آسانیاں الحمدللہ چند گھنٹے کا ہوائی سفر بن گیا. تاہم ساری دنیا سے لوگوں نے آنا ہوتا ہے, اس لیے درمیان میں تھوڑا سا وقفہ دے دیا اور ذوالحجہ میں اپنے گھر کی طرف بلا لیا. تو معلوم ہوا کہ یہ حج محبت اور عشق کا سفر ہے. یہی بات اس اور انداز سے, جتنے بھی ارکان اسلام ہیں ان سب کا ایک مرکز اور محور ہے. چنانچہ دینی ایمان جو ہے, کلمہ, کلمہ شہادت, اس کا مرکز اور محور اللہ رب العزت کے ساتھ پیمان وفا. یہ مومن کا اللہ تعالی سے ایک عہد ہوتا ہے, कि ए अल्लाह मैं हर तरफ से मुंह मोड़ूंगा, आपसे रिश्ता जोड़ूंगा, फिर आपके हुक्मों के मुताबिक मैं मखलूक से अपने ताल्लुकात को जोड़ूंगा। ला इलाहा इल्लल्लाह, इसका यह मतलब है सबसे तोड़ो अल्लाह से जोड़ो। और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मकसद है कि फिर अल्लाह की निस्बत से मखलूक से ताल्लुकात को जोड़ो। पैमाने वफा है, इसीलिए इस पैमाने वफा पर इतना बड़ा अजर दिया कि बंदे ने 100 साल शिर्क किया, कुफर किया, कलमा पढ़ा, फरमाया अल इस्लाम यहदी मुमा कान का, कलमा पढ़ते ही पीछे के सारे गुनाह अल्लाह रब्बुल इज्जत ने माफ कर दिए। उसके बाद नमाज, नमाज अल्लाह रब्बुल इज्जत के सामने आजजी का इजहार है, ये मंशा है असल नमाज की। इसलिए नमाज में खुशू और खुजू की जरूरत है कि वो आजजी की जरूरत, आजजी का लाजमी जुज है। इधर उधर हरकत ना करो। एक आदमी अगर 3 मरतबा एक जो है वो रुकन के अंदर कोई अमल कर ले, उसकी नमाज टूटती है। इसलिए फरमाया कि तुम अदब से खड़े हो जाओ। अब देखें अजब अदब की 4 सूरतें होती हैं। किसी को देखा उसके एहतराम में खड़े हो गए, किसी के सामने झुक गए, किसी के सामने सजदे में पड़ गए और किसी के सामने अदब से बैठ गए। 4 सूरतें नमाज में मौजूद है। मोमिन पहले अल्लाह के हुजूर अदब से खड़ा हो जाता है, कुछ दिन अज़कार करता है, फिर उसके बाद रुकू में चला जाता है, ये दूसरी शक्ल, फिर उसके बाद सजदे में कदमों पर पड़ जाता है, फिर अदब से उठ के बैठ जाता है, इसी तरह नमाज। तो नमाज गोया अल्लाह रब्बुल इज्जत के सामने आजजी का एक तरीका है, इसका असल मंशा आजजी। इसलिए मना किया गया कि अगर कोई आदमी बड़ा ही अमीर है, नमाज पढ़ रहा हो और गुलाम उसको पंखा कर रहा हो, मना किया पुकार ने। फरमाया कि ये शहाना तरीका नहीं, मतलूब आजजी चाहिए। हाँ, पंखा वैसे लगा सकते हो तो लगाओ अपनी सहूलत के लिए, मगर ऐसे तरीके से नमाज पढ़ना कि जिसमें कुछ इजहार हो, उसको मना फरमा दिया। इसलिए घास के ऊपर जो बंदा नमाज पढ़े, वो कहा ने लिखा कि वो सर को इतना झुकाए कि नीचे से जमीन की सख्ती उसको महसूस होने लग जाए। अगर वो घास के ऊपर ऊपर जो सर रख के उठ जाएगा तो उसका सजदा अदा नहीं होगा। कौम के गद्दों पे लोग नमाजें पढ़ते हैं, अगर कौम के गद्दे के ऊपर सर टिका के वापस हटा लिया, सजदा नहीं हुआ। शर्त है सजदे की कि इतना सर दबाए नीचे कि नीचे से जमीन की सख्ती महसूस हो, अब सजदा पूरा हुआ। क्या मतलब कि मोमिन ने सर को इतना झुकाया कि झुकाने की इंतहा कर दी, अल्लाह ने इस हालत में बंदे को कितना उठाया, उठाने की इंतहा कर दी। फरमाया मेरे बंदे वस्जुद, जब तू सजदा कर लेता है उस वक्त तू मेरे सबसे ज्यादा करीब है। तो नमाज की रूह मरकज और महवर अल्लाह के सामने आ गई। इसलिए फुकहा ने लिखा है आदमी नमाज पढ़ रहा है और नमाज के अंदर अगर हंस पड़ा तो नमाज टूट गई, इसलिए कि यह हंसना आजजी के खिलाफ है। तो नमाज का मकसूद अल्लाह रब्बुल इज्जत के हुजूर अदब आजजी का इजहार। फिर रोजा, रोजे का मकसद और महवर तकवा का इख्तियार करना। कुतिब अलैकुम सियाम कमा कुतिब अलल्लज़ीन मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, ताकि तुम मुत्तकी। इसलिए फरमाया कितने रोजादार ऐसे हैं भूखा प्यासा रहने के सिवा कुछ नहीं मिलता, इसलिए कि आंख उनकी खता करती है, जबान खता करती है, आज़ा खता करते हैं, उनको रोजे का बड़ा सवाब भी नहीं मिलता। تو روزے کا اصل مقصود یہ ہے کہ صرف کھانا پینا ہی نہیں چھوڑا، سر کے بالوں سے لے کے پاؤں کے ناخنوں تک ہر عضو جسم سے ہم نے گناہوں کو چھوڑ دیا، یہ روزے کا مقصود. زکات کا ادا کرنا اللہ کی عزت کی محبت، زکات ادا کرے اللہ کی محبت کی بنا پر، اللہ کے راستے میں خرچ کریں. وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا، اللہ کی محبت میں ڈوب کے یہ کرو کام. اور اس کے بعد حج، حج کا مقصود اور محور اللہ رب العزت سے محبت کا اظہار، یہ عاشقانہ سفر ہے، بنیاد ہے اس کی عشق اور محبت الہی. لہذا یہ کوئی آؤٹنگ کے لیے سفر نہیں ہے، تفریح کا سفر نہیں ہے. یہ تو دنیا دار لوگ ہوتے ہیں کہ نبی علیہ السلام نے فرمایا قرب قیامت کی نشانی ہے میری امت کے عمراء تفریح کے لیے آیا کریں گے، میری امت کے غرباء بھیک مانگنے کے لیے آیا کریں گے، اور میری امت کے علماء لوگوں پر تفاخر ظاہر کرنے کے لیے حج کیا کریں گے. قرب قیامت کی علامت ہے. تو حج کا مقصود کہ یہ عاشقانہ سفر ہے، محب محبوب کے گھر کے لیے زیارت کے لیے جا رہا ہوتا ہے. اس لیے فرمایا کہ جب تم نے حج کا ارادہ کر لیا، اب یہ اونچ نیچ جو تمہاری ہے نا مال پیسے کی، یہ ختم کر دو. کیا کروں اللہ؟ فرمایا کہ تم نہا دھو کر دو چادروں میں لپٹ جاؤ، یہ احرام ہے. احرام کا کیا مطلب؟ کہ اب کئی ساری چیزیں تمہارے لیے منع ہو گیا. یہ وزینت منع ہو گئی، احرام باندھنے کے بعد اثر نہیں لگا سکتے، بال نہیں کٹوا سکتے، ناخن نہیں کٹوا سکتے، جسم کی میل دور نہیں کر سکتے. احرام باندھنے کے بعد اپنی حقیقی بیوی ہے اس سے مل نہیں سکتے، منع. پابندیاں، میں تمہیں اس سے کیا واسطہ، تم تو میری محبت کے اظہار کے لیے آ رہے ہو نا، آؤ نہ ذرا دیوانوں کی طرح. فرمایا دیکھو جب محب کو محبت غلبہ کرتی ہے نا تو وہ آہل ہوتا ہے، نعرے لگاتا ہے. تم بھی میری محبت کے سفر میں آؤ گے تو تم بھی نعرے لگاتے آنا. پہلا کون سا نعرہ؟ فرمایا لبیک اللہم لبیک، حاضر ہوں میرے سردار، حاضر پروردگار، حاضر 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 اللہ. یہ بات کتنی اچھی لگتی ہے. نبی اسلام حجت الوداع کے لیے تشریف لائے، صحابہ نے احرام باندھا، جب چلے تو صحابہ تلبیہ پڑھ رہے تھے مگر ذرا آہستہ. جبریل علیہ الصلوۃ والسلام صرف اس بات کو کہنے کے لیے اترے کہ اللہ تعالیٰ چاہتے ہیں آپ صحابہ گرام کو کہیں کہ اونچا تلبیہ پڑھیں، صرف اس مقصد کے لیے. محبت، محبوب کو اچھا لگتا ہے میری محبت کا اظہار کر رہے ہیں میرے بندے، یہ میرے چاہنے والے ہیں. اللہ اکبر کبھی اونچی جگہ چڑھو تلبیہ پڑھو، نیچے اترو تلبیہ پڑھو، جہاں تمہاری حیثیت پوزیشن بدلے تلبیہ پڑھو. تلبیہ پڑھتے ہوئے آؤ اللہ اکبر. چنانچہ اس سفر میں چند چیزیں دیوانوں والی ہیں، مثلاً احرام، کپڑوں میں لپٹ جانا دیوانوں کی طرح، پھر بال نہ کاٹنے، ناخن نہ کاٹنے، جسم کی میل کو چین سے دور نہ کرنا، دیوانوں کی نشانی، پھر تلبیہ اونچے اونچی آواز سے پڑھ لینا، دیوانوں کی نشانی. پھر جب یہاں آ کر پہنچے تو فرمایا اب تم آؤ اور سب سے پہلے میرے گھر کا طواف کرو. اب یہ گھر کا طواف، یہ بھی دیوانہ چکر لگا رہا ہے اللہ کے گھر کا. ایسی محبت اللہ تعالی سے، कि घर के गिर्द दीवाना वाह, जैसे परवाना शमा के गिर्द चक्कर लगाता है, ये अल्लाह की मोहब्बत का परवाना इस तजल्लियात की शमा के गिर्द चक्कर लगा है। लैला के घर के चक्कर लगाता हूँ, कभी इस दीवार को बोसे देता हूँ, कभी इस दीवार को बोसे देता हूँ। मोमिन भी अल्लाह के घर का चक्कर लगाता है, कभी हजरत को बोसे देता है, कभी बैतुल्लाह के दरवाजे की तहरीज को बोसे देता है। अल्लाह की मोहब्बत में मस्ताना, और अल्लाह को इस बंदे का ये चक्कर लगाना बड़ा अच्छा लगता है। रहमतें नाज़िल होती हैं उन लोगों पर जो तवाफ करते हैं, अल्लाह अकबर कबीरा। फिर इससे आगे देखिए, सफा और मरवा के दरमियान सही करना दीवानों वाला काम, इधर से चलो तो वहां पहुंचो, दरमियान में दौड़ो भी से फिर वहां से वापस, ये बार बार के चक्कर फिर तो दीवाने ही लगाते हैं ना, लगाओ चक्कर, ये भी दीवानों की निशानी। फिर देखो अरफात में जाके बैठ जाना, वकूफ करना, ये भी दीवानों की निशानी। डेरे डाल के बैठ गए, मालिक तुझे मना के उठेंगे, जब तक आप राजी नहीं होंगे हम यहां से नहीं उठेंगे। फिर आगे देखिए, रमिए जिमार, फिर दीवानों की अलामत, उनकी निशानी पत्थर मार रहे हैं, मगर मार क्यों रहे हैं, अल्लाह की मोहब्बत में डूब कर, अल्लाह ये तेरा भी दुश्मन मेरा भी दुश्मन, मैं इसको कंटिन्यू मार के अपनी बरात का इजहार कर रहा हूं, मैं आपका गुलाम आपका बंदा, इससे दुश्मनी का इजहार कर रहा हूं। अल्लाह ताला को ये कंकरियां मारना बहुत अच्छा लगता है। हदीसे मुबारक में है, हर कंकरी मारने पर रमी करने वाले का एक इतना बड़ा गुना माफ कर दिया जाता है, अगर माफ ना होता यकीनन इसके जहन्नम में जाने का सबब बनता। फिर उसके बाद कुर्बानी की बाल कटवा रही है, फिर आके तवा पे ज़ियारत कर रही है, तो देखो दीवानों की निशान, वो सारी अलामतें गोया यहां पूरी पूरी हुई है। ये सारी तो हो गई थ्योरी कि अल्लाह की मोहब्बत में सफर करना है, लेकिन आम तौर पर तो नवा को थ्योरी पढ़ाने के साथ फिर प्रैक्टिकल मिसाल भी देते हैं। अल्लाह रब्बुल इज्जत ने यहां एक प्रैक्टिकल मिसाल भी दे दी, वो क्या थी कि अपना घर बनाने के लिए अल्लाह ताला ने अपने खलील को चुना। बैतुल्लाह तो पहले से बना था, मगर बनता रहा, फिर इमारत हटती रही, बुनियादें वही थी। अपने खलील को हुक्म दिया कि मेरे खलील मेरा घर बनाओ, इब्राहिम अलैहिस्सलाम ने घर बनाया। ये अमल इतना पसंद आया, कुरान पाक का हिस्सा बना दिया, वइज़ यरफ़ऊ इब्राहीमुल क़वाइद मिनल बैत व इस्माईल। याद कर उस वक्त को जब इब्राहिम बुनियादें खड़ी कर रहे थे और इस्माईल अलैहिस्सलाम घर, जब घर बनवा दिया तो फरमाया कि अब अपने बीवी बच्चों को यहां ला के आबाद करो। तो हजरत इब्राहिम अलैहिस्सलाम ने अपने बीवी बच्चों को लाकर यहां छोड़ा। किताबों में लिखा है कि जब छोड़कर जाने लगे, इराक से आए थे, तो बीवी ने पूछा कि हमें छोड़ के क्यों जा रहे हैं, खामोश। फिर पूछा छोड़ के क्यों जा रहे हैं, खामोश। वो भी नबी इस्लाम की सोबत याफ्ता थी, पहचान गई। तीसरी मरतबा क्वेश्चन यू किया, क्या आप हमें अल्लाह ताला के हुक्म से यहां छोड़कर जा रहे हैं। तो इब्राहिम अलैहिस्सलाम ने सर से इशारा करके कहा, जब उन्होंने जवाब पा लिया तो कहने लगे अच्छा फिर हमारा अल्लाह हमें जाया नहीं करेगा। क्या अल्लाह पे तवक्कुल थी, क्या यकीन था उस परवरदिगार पर, اولاد کے بارے میں ماں کس قدر محتاط ہوتی ہے، احساس ہوتی ہے. پانی نہیں تھا، بیوادن غیر ذی زرع، سبزی کا نام و نشان نہیں تھا، یہاں خشک پہاڑ. وہاں بچے بیوی کو چھوڑ کر ابراہیم علیہ السلام چلے گئے، اور ماں کا دل دیکھو کتنا بڑا، اللہ کی محبت کتنی ہوگی ان کے دل میں، اپنے اس بچے کو لے کے وہاں رہنے لگی. اگر میرا مالک چاہتا ہے ان پہاڑوں میں رہوں، ان پتھروں میں، میرا مالک میری حفاظت بھی کرے گا، سیدھے رزق بھی پہنچا. پانی ختم ہو گیا جو ساتھ تھا، سینے میں دودھ نہیں کہ خود بھی کھانا پینا نہیں، ماں کی مامتا ہوتی ہے. اب پانی کی تلاش میں نہیں، بچے کو ایک جگہ لٹایا صفا کے اوپر، کہیں پانی کے آثار نظر نہیں آتے، سوچا دوسری چوٹی پہ جاتی ہوں، تو پھر درمیان میں اتری تھوڑی دیر کے لیے، بچہ نظر سے اوجھل ہوا تو ماں دوڑی، میں جلدی سے دوسری پہاڑی پر چڑھوں تاکہ بچے پہ نظر پڑ جائے. اللہ کو دوڑنا پسند آ گیا، آنے والوں کے لیے اس کو حج کا ایک عمل بنا دیا، سب اور مروہ کے چکر لگا لیں. اتنے میں دیکھا کہ پرندے بچے کی طرف دوڑ کے واپس آئیں، تو کیا دیکھتی ہیں کہ اسماعیل علیہ السلام کے پاؤں سے ایک چشمہ جاری پانی کا، پانی کو روکتی ہیں، پانی رکتا نہیں، فرمان لگی دم دم، رک جا رک جا، نام دم دم پڑ گیا. اللہ نے پانی عطا فرما دیا. خیر یہ بچہ بڑا ہو گیا. اب سیدنا ابراہیم علیہ الصلوۃ والسلام پر پہلا امتحان تو آیا تھا جب خود انہوں نے بتوں کو توڑا تھا، قوم بت پرست تھی. ابراہیم علیہ الصلوۃ والسلام نے ایک موقع پر میلے میں جانے سے انکار کر دیا اور کہا انی سقیم، اور پیچھے بت سب اکیلے تھے، ایک کلہاڑا لے کے سب کے ٹکڑے، فجعلہم جزازا الا کبیرا، سب کے ٹکڑے کر دیے سوائے بڑے کے، اس کے کندھے پہ کلہاڑا رکھ دیا. قوم واپس آ گئی، قوم نے آ کے دیکھا ان کے سب کو دال کو ٹکڑے ٹکڑے ہوئے ہوئے، کئی تھے بت وہاں پر، چھوٹے خدا، موٹے خدا، لکڑی کے، پتھر کے، کیا کیا بنائے ہوئے تھے، ٹوٹے پڑے. کہنے لگے یہ کام کس نے کیا؟ ایک نے کہا انا سمعنا فتی یذکرہم یقال لہ ابراہیم، سنائے ایک نوجوان تھے، وہ ان بتوں کے بارے میں باتیں کرتا تھا، ان کی عبادت نہیں کرنی چاہیے، اس کا نام تھا ابراہیم. اب جب قوم نے یہ سنا بڑی غصے میں، کہنے لگی حرکوہ وانصروا آلہتکم، اس کو جلاؤ آگ میں. لوٹی وقت کے بادشاہ نے اعلان کر دیا ہم ان کو آگ میں ڈالیں گے. مفسرین نے لکھا کہ اس زمانے کی عورتیں منت مانتی تھیں، اگر میرا بیٹا ہوا تو ابراہیم کی چتا میں اتنے من لکڑیاں ڈالو گی، لکڑیوں کا انبار پہاڑ بن گیا. آگ لگائی گئی، قریب کوئی نہیں جاتا. فیصلہ ہوا کہ ایک جھولے میں بٹھا کے ابراہیم علیہ السلام کو آگ میں ڈالا جائے. آگ میں بٹھا دیا گیا، قربان جائے ابراہیم علیہ السلام کے ایمان پر. آگ بڑھتی نظر آ رہی ہے، متزلزل نہیں ہوئے، دل مطمئن ہے، اللہ کی محبت بھری تھی نا، اللہ کے نام پہ ڈالے جا رہے تھے. حتیٰ کہ جھولے کو انہوں نے جھلا دیا اور ابراہیم علیہ السلام ہوا میں، سارے اسباب کی نفی کر دی. اس وقت جبریل علیہ السلام نے اللہ رب العزت کے حضور عرض کیا، پروردگار آپ کا خلیل آگ میں جا رہا ہے، مجھے اجازت ہو تو میں ان کی مدد کروں، کیونکہ ان کا منصب ہے انبیاء کی مدد کرنا. اور میں ہاں جاؤ قبول کرے تو مدد کرو. ابراہیم جبریل علیہ السلام نے آ کر کہا الک حاجہ، اے اللہ کے خلیل کیا آپ کو میری حاجت ہے؟ ہم کہتے ہیں کین آئی ہیلپ یو، ایگزیکٹ یہی معنی ہے اس کا. تو ابراہیم علیہ السلام نے کیا جواب دیا؟ پوچھا کہ کیا پروردگار جانتا ہے کہ میں اس حال میں ہوں؟ بالکل جانتا ہے. مان لگے بس میرے لیے یہی کافی ہے کہ میرا پروردگار جانتا ہے میں اس حال میں ہوں، مجھے تمہاری مدد کی ضرورت نہیں ہے. اگر میرا محبوب چاہتا ہے کہ میں آگ میں جاؤں تو میں آگ میں جانا پسند کرتا ہوں. محبت جب سب اس بات کی نفی کر دی، مسبب الاسباب فرماتے ہیں، پھر ہم نے کہا قلنا یا نار کونی بردم و سلام علی ابراہیم، پر سلامتی والی بن گیا. 40 دن رہے، اتنا بڑا امتحان، لیکن یہ امتحان جو تھا یہ اس سے بھی بڑا کہ بندہ اپنے اوپر تو سختی برداشت کر جاتا ہے، اپنی بیوی اور بچوں کے معاملے میں بہت سینسیٹیو ہوتا ہے. کتنے لوگ ہیں، اولاد چھوٹی، بیوی اکیلی، گھر سے دفتر جاتے ہوئے بار بار فون کر کے بھی پوچھتے ہیں ٹھیک ہو، خیریت سے ہو، اب دن پھر بھی مطمئن نہیں ہوتا. تو جی گھر بیوی اکیلی ہے، آبادی ہوتی ہے، ہر سہولت ہوتی ہے، ٹیلی فون کا کنٹیکٹ ہوتا ہے، پھر بھی دل پریشان ہوتا ہے بچے اکیلے ہیں. ہمارا یہ حال، اور ان کو کیا حکم ہوا کہ وہاں اس ملک سے چل کر آئیں اور اس جگہ بیوی بچوں کو بسا کر واپس جائیں. اتنا بڑا امتحان کر پھر دکھا دیا، دوسرے امتحان میں بھی کامیاب. اب ایک تیسرا امتحان آیا کہ جب وہ بچہ دوڑنے کے قابل ہوا، ابراہیم علیہ السلام نے خواب میں دیکھا کہ میں اپنے بچے کو اللہ کے نام پہ ذبح کر رہا ہوں. انبیاء علیہ السلام کے خواب سچے ہوتے ہیں، نبوت کا 46واں حصہ ہوتے ہیں، لہذا ابراہیم علیہ السلام نے اٹھ کر ارادہ کر لیا کہ میں اپنے بچے کو اللہ کے نام پر ذبح کر رہا ہوں. اپنی اہلیہ سے اتنا کہا کہ بچے کو نہلا دو، اچھے کپڑے پہنا دو، میں نے آج کسی بڑے سے اس کی ملاقات کروانی ہے. ماں تھی نا، برداشت تو کرنا مشکل تھا، تو اجمالی بات کی کسی بڑے سے ملاقات کروانی. ماں نے نہلا دیا، اچھے کپڑے پہنا، لے کے چل پڑے. اب کیا ہوا، شیطان پیچھے بی بی حاجرہ کے پاس آیا، کہنے لگا کہ آپ کو پتا ہے کہ آپ کے میاں بچے کو کیوں لے کے جا رہے ہیں؟ کسی بڑے سے ملاقات کروانے کے لیے؟ کہنے لگے نا نا، وہ بچے کو ذبح کرنے لے جا رہے ہیں. تو بی بی حاجرہ نے کہا کہ وہ بڈھے، بوڑھے کی شکل میں آیا تھا، وہ بڈھے تیری مت ماری گئی، کوئی باپ بھی اپنے بیٹے کو ذبح کر سکتا ہے؟ کہنے لگا ہاں ہاں، ان کو اللہ کی طرف سے اشارہ ہوا ہے. بس جب انہوں نے یہ کہا کہ اللہ کی طرف سے اشارہ ہوا، تو بی بی حاجرہ فوراً بولی، اچھا اگر اللہ کی طرف سے اشارہ ہوا ہے تو بہت اچھا، اس کے نام پہ قربان ہونے کے لیے تو میں بھی تیار ہوں. شیطان ادھر سے مایوس، پھر آیا ابراہیم علیہ السلام کے پاس. ابراہیم علیہ السلام کے دل میں وسوسہ ڈالا، بچے کو ذبح مت کرنا، اس لیے کہ قابیل نے حابیل کو قتل کیا تھا، آج تک دنیا میں اس کی رسوائی ہے، آپ بیٹے کو کریں گے تو کہیں رسوائی نہ ہو جائے. ابراہیم علیہ السلام نے کہا بدبخت، معلوم ہوتا ہے تو شیطان، اس لیے کہ قابیل نے حابیل کو خواہش نفسانی کی وجہ سے قتل کیا تھا، میں اپنے بیٹے کو اللہ کے نام پہ ذبح کروں گا. مایوس ہو گیا، اب اس کے پاس اور کوئی چارہ نہیں تھا، اسماعیل علیہ السلام کے پاس ہے. پتہ ہے آپ کو والد کہاں لے کے جا رہے ہیں؟ بڑے کی ملاقات کے لیے. کہنے لگا نہیں نہیں، تجھے ذبح کرنا ہے انہوں نے. उन्होंने भी कहा कि ये कैसे हो सकता है कि अब्बू अपने बेटे को ज़िबह करे। कहने लगा हाँ अल्लाह का हुक्म हुआ है। तो जैसे ही लफ्ज उसने कहे ना अल्लाह का हुक्म हुआ, तो इस्माइल अलैहिस्सलाम कहने लगे अगर अल्लाह का हुक्म हुआ है तो उसके नाम पे कुर्बान होने के लिए मैं तैयार हूं। शैतान वहां से भी मर, तीन जगह हमला किया, इसलिए तीन जमरे बन गए। एक जगह भी मारो उसका छोटे बड़ा नाम तो हमने रखा हुआ है ना, छोटा बड़ा नहीं, असल में तो तीन जगह हैं। निशानियां बना दी कि देखो जैसे मेरे खलील की बीवी ने शैतान को रद्द कर दिया, मेरे खलील ने रद्द कर दिया, उसके बेटे ने रद्द कर दिया, आओ तुम भी इन तीनों जगहों पर खड़े होकर कंकरी मार के इजहार करो, हम भी तुम्हें रद्द करते, हम भी तुम्हारी नहीं मानेंगे, हम अब्दुल परवरदिगार की मानेंगे। इसलिए ये रमी का अमल। अब ये मीना दो तरफ पहाड़ है और जहां आखिरी जमरा है उसके आगे एक दर्रा सा बना हुआ था, अब तो पहाड़ काट कर उसको खुला बना दिया गया। पहले ये छोटा सा दर्रा था, तंग सी जगह थी। जब उस तंग जगह से आगे निकले, खुली जगह आ गए, अब बेटे ने पूछा कि अब्बा जान आपने तो कहा था कि किसी बड़े से मिलाना है, कब मिलाएंगे? अब वक्त आ गया। इब्राहिम अलैहिस्सलाम ने बेटे के सामने बात खोली, फरमाया या बनैया, ए बेटे, इन्नी अरा फिल मनाम अन्नी अज़्बहुका फन्ज़ुर माज़ा तरा, मैंने ख्वाब में देखा जज़्बा कर रहा हूं। बेटे बता तेरी क्या राय है? मुफस्सरीन ने फरमाया कि ये नहीं पूछा कि तू चाहेगा तो ज़िबा करेंगे वरना नहीं करेंगे, नहीं नहीं, फरमाया कि ये मालूम करना था कि अगर तू राजी है तो मैं राजी होने वालों जैसा सलूक करूं, अगर नहीं तो वो सलूक करूं तुझे मैंने अल्लाह के नाम से ज़िबा जरूर करना, मालूम करना था। बच्चा भी इस्माइल आगे से जवाब क्या दिया, या अवतिफ अलमात उमर, इन अल्फाज को पढ़ते हैं ना दिल में ठंड आ जाती है, क्या प्यारा बच्चा होगा, अल्लाह की मोहब्बत कितनी होगी उस बच्चे के दिल में, अल्लाह की अजमत कितनी होगी उस छोटे बच्चे के दिल में। अभी तो बाप के साथ दौड़ने की उम्र है और इस उम्र में अल्लाह की मोहब्बत का ऐसा गलबा क्यों? उसने बाप को देखा, मां को देखा, अल्लाह, ये माँ बाप की सोहबत का असर, उनकी तरबियत, उनकी दुआएं होती हैं। बच्चे के दिल में ऐसी मोहब्बत भरी हुई थी, जैसे ही वालिद ने कहा उनका या अबती फल मातू उमर सताजीदुनी इंशाअल्लाह मिनस साबिरी, आप इंशाअल्लाह मुझे सबर करने वाले हैं। इब्राहिम अलैहिस्सलाम ने इरादा फरमा लिया, चुनाचे छुरी को तेज किया और बेटे को लिटा लिया करवट के बल, वतल्लहू लिल जबीन, जबीन इस जगह को कहते हैं, ये जबहा, लिल जबहा जबीनान, ये दोनों, ये भी जबीन ये भी जबीन, एक साइड पे लिटा लिया, साइड पे इसलिए कि चेहरा दूसरी तरफ कर दिया था कि कहीं बच्चे के चेहरे पे नजर ना पड़े और शफकत फिक्री कहीं गालिब ना आए। पांच किताबों में और भी बात लिखी है कि ज़िबा करने से पहले उन्होंने पूछा था, बेटे तेरी कोई बात कोई राय कुछ कहना चाहता है? वाह, तो कहते हैं कि बेटे ने इतना कहा था कि अब्बा जान मुझे लिटा लीजिए, अपनी आंखों पे भी पट्टी बांध लीजिए ताकि मेरा चेहरा आपको नजर ना आए, अब जब आप मुझे ज़िबा कर दें जान मेरे कपड़े कुछ लेकर जाकर मेरी वालदा को दिखा दीजिए, मेरी वालदा को पता चल जाए कि बेटा अल्लाह के नाम पे कुर्बान। क्या घराना था, सुभान अल्लाह, अल्लाह के आशिकों का, अल्लाह के चाहने वालों का। खैर, इब्राहिम अलैहिस्सलाम ने छुरी चलाई मगर छुरी तो जानवर पर चली, अल्लाह ने इस्माइल अलैहिस्सलाम को महफूज फरमा दिया। अल्लाह को यह वाक्य इतना पसंद आया, फरमाया कि वतरकना अलैहि फिल आखिर, हमने आने वालों में इसको जारी कर दिया,
कि हमारे आशिक तक ये अमल हर साल तुम दोहराकर
जरा याद करो उस वाक्य को कि अल्लाह के चाहने वाले ऐसे होते हैं। और फिर फरमाया सलामुन अला इब्राहिम, इब्राहिम तुम पर सलामती हो। हम अपनी जुबान में कहते हैं ना, इब्राहिम तुम पर सलामती हो, तुम जीते रहो, इब्राहिम तुम्हें शाबाश हो, सलामुन अला इब्राहिम। परवरदिगार आलम इब्राहिम खलीलुल्लाह को शाबाश कहते हैं, इब्राहिम तुम्हें शाबाश, क्या अच्छा अमल कर दिखाया। अब क्या हुआ कि जब ये सारे आमाल हो गए तो रब्बे करीम ने इब्राहिम खलीलुल्लाह को ही फरमाया वअज़्ज़िन फिन्नास बिलहज, मेरे खलील हज के लिए आवाज दीजिए। देना आपका काम, मखलूक तक पहुंचाना हमारा काम है। चुनांचे इब्राहिम खलीलुल्लाह ने आवाज दी, जिसने जितनी बार लब्बैक कही उतनी बार वो इस घर में हाजिर होगा। अल्लाह अकबर कबीर। चुनाचे अगर कोई बंदा ये कहे कि हज का मकसद क्या है इसको एक फिक्रे में बताओ, तो एक फिक्रे में यूं कहेंगे कि मिल्लत इब्राहिमी को मिजाज इब्राहिमी सिखाने के लिए अल्लाह ने उम्मत को हज के लिए बुलाया। फरमाया आओ ना मेरे चाहने वालों, सारी दुनिया से सिमट के मेरा घर देखो, मेरे खलील ने बनाया। जमजम देखो, मैंने अपने इस्माइल के लिए जारी कर दिया। सफा मरवा की निशानियां देखो, बीबी हाजरा का अमल तुम्हें याद आएगा। आओ जरा वकूफ़े अरबात कर लो और रमी जमार कर लो, तुम्हें पता चलेगा क्या किया था मेरे इब्राहिम खलील ने। तुम भी ऐसा घराना बन के रहो कि तुम्हारे घर के मर्द इब्राहिम खलीलुल्लाह की सुन्नत पर अमल करने वाले हो, तुम्हारी औरतें बीबी हाजरा के नक्शे कदम पे चलने वाली हो, और तुम्हारी औलाद जवाने इस्माइल की कुर्बानी देने वाली। आओ ना देखो, जरा प्रैक्टिकल देखो। अल्लाह अकबर। यह है असल हज का मकसूद कि हम यहां आए और अल्लाह के चाहने वालों के इस घराने के हर फर्द की कुर्बानियों को देखकर ये जज्बा लेकर जाए। हम वापस जाएंगे, घर का हर हर बंदा अल्लाह का ऐसा आशिक सादिक बनकर जिंदगी गुजारे। ये हज का असल मकसद। इसलिए हमारे काबिल आते थे हज के सफर पे बड़ी मोहब्बतों के साथ, बड़ी चाहतों के साथ। अल्लाह अकबर कबीरा। मालिक इब्न दिनार रहमतुल्लाह अलैह फरमाते हैं, गर्मी का मौसम, सूरज आग बरसा रहा है, जानवर भी साए में बैठ गए, इंसान भी घरों में रुक गए, परिंदे भी दरख्तों के पत्तों के नीचे छुप के बैठ गए। मुझे किसी मकसद के लिए बाहर निकलना पड़ा। मैंने एक नौजवान को देखा, पांव से माजूर है और घिसकता हुआ चल रहा है। जब करीब पहुंचा तो मैंने देखा कि उसकी जिल्द बिल्कुल सुर्ख हो चुकी थी, जैसे सूरज ने उसकी जिल्द को झुलसा के रख दिया। मैंने सलाम किया, पूछा कहां जाते हो, कहने लगा हज के इरादे से जा रहा। मैंने कहा नौजवान मेरे घर आराम कर लो, जब सूरज की गर्मी कम हो जाएगी फिर सफर कर लेना। उसने कहा मालिक इब्न दिनार, आप तो कदमों के जरिए आराम से चलते हैं, मैं तो घिसट घिसट के चल रहा, मुझे ज्यादा वक्त लगता है, मुझे डर है अगर मैंने रुकना शुरू कर दिया तो ऐसा ना हो कि उधर अय्याम में हज आ जाए और मेरा सफर ही पूरा ना हो, मैं नहीं रुकता। कहते हैं मैंने उसे कह दिया कि नौजवान मेरे घर आराम कर, मैं तेरे लिए सवारी का बंदोबस्त कर देता हूं, तो सवारी में सवार होकर तुम जल्दी वहां पहुंच जाना। कहने लगा जैसे मैंने ये बात कही नौजवान ने गुस्से से मेरी तरफ देखा और कहा कि मालिक इब्न दिनार, मैं समझता था तू बड़ा समझदार है, क्या बात की, ये बताओ अगर कोई गुलाम अपने मालिक को नाराज कर बैठे और फिर चाहे कि मैं उसे मनाने के लिए जाऊं, तो गुलाम को पैदल जाना अच्छा लगता है या सवारियों पे सवार होके शहाना अंदाज से जाना अच्छा लगता है। मैं हैरान, इतना अल्लाह का अदब इसके दिल में। چلا گیا.
کہتے ہیں کہ اسی سال مجھے بھی اللہ نے حج کی سعادت بخشی. جب رمی جوار میں نے کی تو میں نے لوگوں کا ہجوم دیکھا, پوچھا کیا ہے. ان کا ایک نوجوان ہے دعائیں مانگ رہا ہے. فرماتے ہیں کہ میں تھوڑا سا راستہ مانگا اور آگے جب گیا تو وہی نوجوان احرام باندھا ہوا ہے اللہ سے دعا مانگ رہا ہے, اے مالک الملک یہ لوگ تو قدموں سے چل کے تیرے گھر کی طرف آئے, میں تو پلکوں کے بل چل کے تیرے گھر کی طرف آیا. اے اللہ میں نے آپ کے گھر کا طواف بھی کیا, وقوف عرفات بھی کیا, مزدلفہ بھی کیا, میں نے شیطان کو کنکریاں مار کے اپنی نفرت کا اظہار بھی کر دیا, اب قربانی کا عمل ہے. یہ بھی استعداد لوگ ہیں سب جائیں گے اور جانوروں کو قربان کریں گے. اللہ آپ جانتے ہیں میں فقیر ہوں, احرام کے سوا میرے پاس کچھ نہیں, میں اس موقع پہ اپنی جان آپ کی خدمت میں سپرد کرنا چاہتا ہوں. کہتے ہیں اس نوجوان نے کلمہ پڑھا اور اس نے اپنی جان اپنے جان آخری کے سپرد کر. ان محبتوں کے ساتھ لوگ اللہ کے گھر کے دیدار کے لیے آتے. اللہ رب العزت ہمیں بھی دلوں میں محبتیں بھر کے یہاں سے واپس لوٹنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد للہ رب العالمین. سبحان ربی العظیم ہمارے سماج کے آدھے نسیم بندے ہیں, ہمارے گناہوں کو معاف کرنا, گاؤں سے درگزر کرنا, ہمارے دلوں سے نفسانی شیطانی شہوانی محبتیں ختم فرما اور اپنی محبت سے دل کو لبریز فرما. میرے والا ہمیں معصیت کی ذلت سے محفوظ فرما, ہمیں طاعت کی عزت نصیب فرما. اے کریم آقا ہمارے سینے کو اپنی محبت سے گرما, ہمارے دل کو اپنی محبت سے جگا, ہمیں اپنے چاہنے والوں کی فہرست میں شامل فرما. اے اللہ نے اپنے بڑوں سے بولا ہے کہ جو شخص دنیا میں اللہ سے محبت کرنے کی کوشش کرے گا اللہ قیامت کے دن اپنے دشمنوں کی قطار میں کھڑا نہیں کریں گے. اے مالک ہمیں اپنے دوستوں کی سب میں شامل کر لیا, ہم پر احسان فرمائیے اللہ, ہم پر کرم فرما دیجیے, ہمارے حج کو حج مبرور بنا دیجیے. اللہ ہمیں برکتوں کے ساتھ واپس لٹائیے, خوشیوں کے ساتھ واپس لٹائیے. اس حج پر مرد عورتیں جتنے لوگ بھی آئے انہوں نے جو دعائیں کی اللہ سب کی دعائیں قبول کروا دی. جو ایام باقی ہے نیکی تقوی عبادت میں گزارنے کی توفیق عطا فرما دی. رب کریم ہمارے حال پر رحمت کی نظر فرمائیے. اے اللہ مہربانی کا معاملہ فرما, اے اللہ ہماری نگاہوں کو پاک فرما, دلوں کو صاف فرما. اے اللہ یوسف علیہ السلام کے لیے تو ایک زلیخا تھی, آج کے نوجوانوں کے لیے تو درجنوں زلیخا ہے. اللہ مہربانی کر دیجیے, کرم کر دیجیے, مہربانی کا معاملہ فرما دیجیے. اے اللہ حیا اور پاکدامنی کی زندگی عطا فرما, اے اللہ پاکیزہ زندگی عطا فرما, میرے مولا اپنی محبت والی زندگی نصیب فرما, ہمارے اس حج کو حج مبرور بنا. جن دوست احباب نے دعاؤں کے لیے کہا اللہ سب کی نیک مرادوں کو پورا فرما. اے اللہ آج تو گرم خون بھی معافیاں مانگ رہا ہے, اگر آپ نے معاف نہ کیا شیطان بہکائے گا پرکھلائے گا. اے اللہ مہربانی کر دیجیے, رد نہ کیجیے, اے اللہ خالی نہ لٹائیے, مہربانی کی نظر فرما دیجیے. اے اللہ اپنی محبت سے ہمارے دلوں کو بھر دیجیے. کریم آقا مہربانی کا معاملہ فرما دیجیے, سر کے بالوں سے لے کر پاؤں کے ناخنوں تک اے اللہ ہمیں ہر ہر عضو کو گناہوں سے بچنے کی توفیق عطا فرما. اللہ ہمارے ہاتھ گناہ کے لیے بڑھنا چاہیں بڑھنے ہاتھوں کو واپس کر دیجیے, قدم اٹھنا چاہیں اٹھے قدموں کو لوٹا دیجیے. اللہ ہمیں گناہ کے موقع سے بھی بچا لیجیے, میرے مولا گناہ کے موقع سے بچا لیجیے, عبادت فرما دیجیے. اللہ مہربانی کا معاملہ فرما, سب پر شیطان کے مکر و فریب سے محفوظ فرما, بے اولادوں کو نیک اولاد عطا فرما, جو صاحب اولاد ان کو اولاد اہل کی اولاد کو نیک بنا, اور جن کی اولاد جوان ہے اللہ ان کو اچھے اللہ رشتے عطا فرما، ماں باپ کے لیے بچوں کے فرض ادا کرنے آسان فرما، جو اولاد نرینہ کے طلبگار ان کو اولاد نرینہ عطا فرما، اے اللہ مال میں رزق میں برکتیں عطا فرما، کاموں میں برکتیں عطا فرما، اے اللہ اس سفر کو ہمارے لیے مبارک سفر بنا اور ہمیں خوشیوں کے ساتھ، برکتوں کے ساتھ، رحمتوں کے ساتھ واپس لوٹ کر دینی زندگی گزارنے کی توفیق عطا فرما، امت مسلمہ کو عزت رفتہ نصیب فرما، ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم، صلى الله تعالى على حبيبه سيدنا محمد واله واصحابه اجمعين برحمتك.